FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, 102.7 MHz. सुर्खेतमा फोटोसहितको मतदाता नामावली संकलन सुरु. करिब 64,000 मतदाता नामावली बनाउन बाँकी रहेको निर्वाचन कार्यालयको भनाई.
एमाले र माओवादी बीच मङ्सिरभित्र तीनवटै निर्वाचन गर्ने सहमति. संविधान संशोधन विधेयक रोक्न माग गर्दै सर्वोच्चमा दायर रिटमाथि बहस सुरु.
टर्कीको इस्तानबुल स्थित एक रात्री क्लबमा आतंकवादी आक्रमण हुँदा मृत्यु हुनेको संख्या 39 पुग्यो. 69 जना बढी घाइते.
र चौथो महिला साफ च्याम्पियनसिप फुटबलको सेमी फाइनलमा आज नेपाल र भारत भिड्ने, नेपाललाई बदला लिने मौका. हिमाल पहाड तराई कोही छैन पराई. बिहानको भेरी खबरबाट पार्वती र मधुबनको नमस्कार. तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ.
अब खबर विस्तारमा. भेरी अञ्चल अस्पताल नेपालगञ्जमा द्वन्द पीडित अपाङ्ग व्यक्तिहरूलाई निशुल्क उपचार गर्ने जनाइएको छ. सशस्त्र द्वन्दमा घाइते भई उपचारबाट वञ्चित भएका व्यक्तिहरूका लागि निशुल्क उपचार सेवा सुरु भएको भेरी अञ्चल अस्पतालका छालारोग विशेषज्ञ डाक्टर बद्री चाफाकाईले बताउनुभयो. कार्यक्रममा पीडित र उसको सहयोगीलाई आते जाते, यातायात खर्च, आवासको व्यवस्था समेत गरिएको डाक्टर चाफाकाईले बताउनुभयो. मध्य तथा सुदूरपश्चिमका 5,000 पीडितलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको अञ्चल अस्पताल भेरीका मेसो वीरेन्द्र बहादुर चन्दले बताउनुभयो.
सल्यानमा 4 दिने कृषि पशु वन पर्यटक उद्योग तथा व्यापार महोत्सव सुरु भएको छ. कृषि पशु वन उद्योग व्यापार पर्यटन विकासको परिकल्पना, व्यापारीकरणद्वारा आर्थिक उन्नति गरी समृद्धि समाजको स्थापना भन्ने नारासहित महोत्सवको एक कार्यक्रमका बीच कृषि मन्त्री गौरी शङ्कर चौधरीले उद्घाटन गर्नुभएको हो. महोत्सवमा त्यहाँका कृषकले 800 भन्दा बढी कृषि उत्पादन प्रदर्शनीमा ल्याएका छन्. प्रदर्शनीमा सहभागी 200 कृषक पुरस्कृत र 10 जनालाई सम्मान गर्ने उद्योग वाणिज्य संघ सल्यानका वरिष्ठ उपाध्यक्ष वीरबहादुर चलाउनेले बताउनुभयो. कृषक तथा व्यवसायका लागि उत्पादित सामग्री प्रदर्शन गरिने स्टलहरू निशुल्क प्रदान गर्न लागि जनाइएको छ.
वडा प्रहरी कार्यालय नेपालगञ्जका वडा प्रहरी प्रमुख राजन गौतमले प्रहरी सेवालाई अझ जनमुखी बनाउने प्रतिबद्धता जनाउनु भएको छ. बाँकेको नेपालगञ्जमा पत्रकारसँग कुराकानी गर्दै उहाँले प्रहरी सेवालाई सहज र सरल बनाउनका लागि सेवाग्राहीबाट लिखित रूपमै सुझाव लिने नयाँ कार्यको शुरूआत गरिएको बताउनुभयो. उहाँले आफ्नो मातहतमा रहेका प्रहरी जवानहरूबाट सेवा प्रभावकारिताको विषयमा चुनौती र समाधानको उपायसहितको कार्ययोजना ल्याउन माग गरिएको भन्दै सकेसम्म नेपालगञ्जको सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न कुनै कन्जुसाई नगरिने बताउनुभयो. उहाँले नेपालगञ्जको सरसफाई आन्दोलनमा प्रहरीको पूर्ण साथ रहने भन्दै व्यापारी स्थानीयवासीसँग समन्वय र सहकार्य गर्न तयार रहेको बताउनुभयो.
सुर्खेतमा हिजोदेखि फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रम सुरु भएको छ. जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जिल्लाका सम्बन्धित गाउँ विकास समितिका कार्यालय वा पाइक पर्ने स्थानमा मतदाता नामावली संकलन तथा दाबी विरोध गर्न पाउने व्यवस्था गर्ने लागेको जनाएको छ. सुर्खेतमा अहिलेसम्म 1,69,414 मतदाताले फोटोसहितको मतदाता नामावली बनाइसकेको कार्यालयले बताएको छ. मतदाता नामावली बनाउनेमा 92,861 महिला रहेका छन् भने 86,545 पुरुष रहेका छन्. त्यसै गरी एकजना तेस्रो लिङ्गीले पनि मतदाता नामावली बनाएको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ. अझै पनि सुर्खेतमा 64,000 हाराहारीमा मतदाता नामावली बनाउन बाँकी रहेको छ. वीरेन्द्रनगर नगरपालिकाभित्रै धेरै मतदाताले नाम दर्ता गर्न बाँकी रहेको कार्यालयको तथ्याङ्क छ. यसैबीच यसै विषयमा थप जानकारी का लागि मैले निर्वाचन कार्यालय सुर्खेतका नायब सुब्बा हिरानन्द पोखरेललाई नामावली संकलन काम के कसरी अगाडि बढाउनु भएको छ भनी सोधेको छु.
अहिले हाम्रो सुर्खेत जिल्लामा चाहिँ एक दिनमा 6 दर्ता स्थलबाट दिनको टोटल केन्द्र सुरु भइरहेछ। एउटा मटेलाबाट सुरु हुन्छ हाम्रो, एउटा घोरेटाबाट, वीरनगर एकबाट एउटा, अनि काप्रीचौर गाविसबाट एउटा, अनि यहाँ पोखरी डाँडा गाविसबाट एउटा, र त्यसपछि लगाम गाविसबाट 6 दर्ता केन्द्रमा एकैचोटि सञ्चालन हुने गरेर एउटा दर्ता केन्द्रमा 2 दरले हरेक दर्ता केन्द्रमा दर्ता गरेर सञ्चालन हुन्छ। यो चाहिँ नयाँ दर्ताको कुरोहरू।
अनि यसलाई प्रभावकारी बनाउन कस्ता प्रयास भइरहेका छन्?
अब यसलाई प्रभावकारी बनाउनको लागिमा जिल्लामा हामीले पहिलोपटक चाहिँ जिल्ला कार्यक्रम व्यवस्थापन समितिको मिटिङ गऱ्यौँ, अनि त्यस पछाडि चाहिँ हामी गाविस सचिवहरूलाई तालिम दियौँ, त्यसपछि चाहिँ हामी राजनीतिक दल र स्वयंसेवकसँग चाहिँ छलफल गऱ्यौँ, सरकारहरूलाई बोलाएर
जस्तो यो वीरेन्द्रनगरमै धेरै मतदाताले नामावली दर्ता गर्न बाँकी रहेको पाइयो, यसको कारण के होला?
त्रिभुवनतिर धेरै बाँकी जस्तो देखिँदैन। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 चाहिँ बेसी चाहिँ अझ यहाँ चाहिँ छ। हामीले अब सूचना चाहिँ भइरहेको छ, अब हजुरको रेडियोबाट पनि सूचना भएको छ, होइन अरूबाट पनि सूचना भएको छ, तर अब बाँकी चाहिँ धेरै देखिन्छ, होइन अब त यहाँको बासिन्दा नगर पनि बाँकी भएको हुनसक्ने देखिएको छ। जनगणनाको डाटा हो हाम्रो चाहिँ, जनगणनाको डाटामा बाहिरको मान्छेले पनि यहाँ दर्ता भएको हुन हुनाले अब धेरै त्यसरी रहेको पनि हुनसक्छ। अब कतिपय मान्छेहरू जागिरको सिलसिलामा हो, चियाको सिलसिलामा, अध्ययनको सिलसिलामा बाहिर भएको कारणले पनि छुटेको हुनसक्छ।
अब कुनै पनि मतदाता नछुटुन् र कोही पनि नदोरिन् नदिन कस्तो व्यवस्था छ?
अब यसको लागि हाम्रो त के छ भने एकपटक तपाईँ इन्ट्री भइसक्यो भने फेरि गर्ने के त्यसलाई दोहोरो मान्छ, होइन अब त्यस्तो भवन थाहा त पछि भइ नै हाल्छ, हाम्रो त्यो दुईजना मनभित्र थाहा भइहाल्छ, पछि हामी हटाउने गर्छौँ। नयाँ नाम चाहिँ रहन्छ, पुरानो नाम चाहिँ हामी हटाउने गर्छौँ।
अब यो बसाइसराईले पनि यसमा प्रभाव पारेको पाइन्छ, एक ठाउँबाट अर्को ठाउँमा सार्न के कस्तो व्यवस्था छ?
त्यसको लागि बसाइसराईको प्रमाण पत्र पनि एउटा प्रमाण हुन सक्ने भयो, त्यसको या महिलाहरूको हकमा चाहिँ विवाह दर्ताको प्रमाण पत्र हुन सक्ने भयो, त्यसका अतिरिक्त केही ठाउँमा बसाइसराई बसेको थाई बसोबास भएको हो भन्ने हिसाबले चाहिँ लालपूर्जाको भयो, त्यसरी अब धारा र बिजुलीको कार्ड भयो, त्यसरी पनि हामी चाहिँ बसाइ चलाइको हकमा ठाउँ सार्ने चाहिँ गरिरहेको छ।
अब जस्तो यो दाबी विरोधको कुरा पनि आएको छ, जुन एउटा मान्छेले आफ्नो नाम गलत परेको, एक ठाउँबाट अर्को ठाउँमा गएकोले अब कुन ठाउँमा गएर उसले चाहिँ आफ्नो दाबी विरोध गर्न पाउने व्यवस्था गरेका छ?
त्यसको लागि उसको थाई ठेगाना भएको ठाउँमा पनि गर्न सक्छ, निवेदन दिन सक्छ। त्यहाँ हाम्रो साक नाम दर्ता अधिकारी भन्ने गाउँ सचिवहरू भोट भयो, त्यसपछि नगरपालिका हकमा वडा सचिवलाई हामी जिम्मेवारी दिने दिएका छौँ, उहाँ त्यहाँ गर्दा पनि हुने भयो, नत्र त्यहाँ पाए परेन सदरमुकाम नजिक नै पर्छ भने यहीँ आज जिल्ला निर्वाचन कार्यालयमा आएर पनि गर्न सकिन्छ।
जो कोहीले जुन ठाउँबाट भए पनि मतदाता नामावली गराउनको लागि सम्बन्धित कार्यालयमा पुग्नुपर्छ या जुनसुकै ठाउँबाट बनाउँदा पनि हुन्छ?
जुनसुकै दर्ता केन्द्रबाट पनि गराउन सक्छ।
अब सुर्खेतको मान्छे यति बेला काठमाडौँ छ भने उसले कहाँबाट नाम दर्ता गराउनु पर्छ?
काठमाडौँ हुनुहुन्छ नि, त्यहीँबाट पनि हुन्छ।
त्यहाँबाट भए पनि सुर्खेतमा आएर मतदान गर्न पाउने व्यवस्था हुन्छ?
पाइन्छ पाइन्छ, नागरिकता लिएर आफू जहाँ छु त्यहाँ गएर दर्ता गराउने, त्यसपछि हाम्रो डाटा त्यो डाटा यहाँ ट्रान्सफर हुन्छ।
उहाँ हुनुहुन्थ्यो निर्वाचन कार्यालय सुर्खेतका नायब सुब्बा हिरानन्द पोखरेल भेरी खबरसँग कुराकानी गर्दै। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने विश्राम।
रेडियो भेरी एफएम
सुर्खेतमा फोटोसहितको मतदाता नामावली संकलन शुरू, करिब 64,000 मतदाता नामावली बनाउन बाँकी रहेको निर्वाचन कार्यालयको भनाई, एमाले र माओवादी बीच मंगसिरभित्र 3 निर्वाचन गर्ने सहमति, संविधान संशोधन विधेयक रोक्न माग गर्दै सर्वोच्चमा दायर रिटमाथि बहस शुरू, टर्कीको इस्तानबुल स्थित एक रात्री क्लबमा आतंकवादी आक्रमण हुँदा मृत्यु हुनेको संख्या 39 पुग्यो, 69 भन्दा बढी घाइते, र चौथो महिला साफ च्याम्पियनसिपमा फुटबलको सेमी फाइनलमा आज नेपाल र भारत भिड्ने, नेपाललाई बदला लिने मौका, यी हुन् अहिलेसम्मका मुख्य खबरहरू।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर, सत्तारूढ़ माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष एमालेका नेताबीच मंगसिरभित्र तीनवटै निर्वाचन गरिसक्ने सहमति भएको छ। दुवै दलका दोस्रो तहका नेताबीच गैराती बसेको बैठकले सहमति गरेको नेताहरूले जनाएका छन्। संविधान संशोधन प्रस्तावको विषयलाई लिएर अवरूद्ध संसद खुलाउन र विधेयक अघि बढाउने उपाय खोजी गर्न पर्याप्त लचकता अपनाउने बारे शीर्ष नेताहरूसँग एकपटक फेरि कुरा गर्ने उनीहरूले निर्णय गरेका छन्। आज माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र कंग्रेस सभापति शेरबहादुर देउवा अनि एमाले अध्यक्ष केपी ओलीबीच फेरि बैठक बस्ने समेत छलफलको क्रममा टुङ्गो लागेको छ। बैठकमा एमालेका नेताहरू विष्णु पौडेल, शंकर पोखरेल सहभागी हुनुहुन्थ्यो भने माओवादी केन्द्रबाट नारायणकाज श्रेष्ठसहित शक्ति बस्नेत र गिरिराजमणि पोखरेल सहभागी हुनुहुन्थ्यो। आज संसदमा संविधान संशोधन विधेयक पेश हुने चर्चा चल्दै गर्दा दुई विपरीत ध्रुवमा उभिएका सत्ता प्रतिपक्ष एकै दिन दुईपल्ट भएका गोप्य छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ।
व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन विधेयक रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि हिजबाट बहस शुरू भएको छ। प्रधान न्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वर प्रसाद खतिवडाको इजलासमा बहस शुरू भएको हो। प्रदेशको सहमति बिना प्रदेश सीमाङ्कन गर्न नपाइने भन्दै निवेदकका पक्षबाट हिजो बहस गरिएको छ। संविधान संशोधन गर्ने र सीमा हेरफेर गर्ने अधिकार नभएको दावी गर्दै पूर्व सांसद विष्णुबहादुर राउतसहित पाँचजनाले गत मंसिर 16 गते र अधिवक्ता टीका ध्वज खड्काले मंगसिर 15 गते रिट दायर गर्नुभएको हो। यसअघि सर्वोच्चले गत मंगसिर 23 गते कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने बारे बहसका लागि बोलाइएको थियो।
नेकपा एमाले सरकारसँग तत्काल तीन तहको चुनाव गर्न घोषणाको माग गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति निकालेर स्थानीय तह पुनर्संरचना आयोगलाई प्रतिवेदन बुझेर चुनावमा जान सरकारसँग माग गर्नुभएको हो। चुनावसँग सम्बन्धित सबै विधेयक संसदमा प्रस्तुत गरेर संविधान कार्यान्वयनको स्पष्ट कार्ययोजना ल्याएमा एमाले सहयोग गर्ने उहाँको विज्ञप्तिमा उल्लेख छ। संशोधनले मिलेर बसेको नेपाली समाजमा विभाजन ल्याउने भन्दै 90% सांसदले पारित गरेको संविधान संशोधनको कुनै औचित्य नरहेको र सरकारले संशोधनको नाममा सहमतिको वातावरण बिगारेको पनि एमाले आरोप लगाएको छ।
नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर राईमाझीले संविधान कार्यान्वयनको साटो सरकारले संशोधनलाई प्रमुख ठानेका कारण देशमा असहज परिस्थिति सिर्जना भएको बताउनु भएको छ। घोराईमा भएको पत्रकार सम्मेलनमा नेता राईमाझीले संविधान संशोधन भन्दा संविधान कार्यान्वयन महत्वपूर्ण विषय भएकाले सरकार त्यसतर्फ लाग्नुपर्ने सुझाव दिनुभयो। उहाँले पहिला राष्ट्रिय सहमति गरेर मात्र संविधान संशोधन गर्नुपर्ने उल्लेख गर्नुभयो। पूर्व उप प्रधानमन्त्री समेत रहनुभएका राईमाझीले तराईको उर्वरा भूमि, पहाड़को पानी र आनी बानी मिलेकाले तराई र पहाड़लाई छुट्याउन नहुने बताउनुभयो।
कञ्चनपुरको बेदकोट नगरपालिकाको चुरे क्षेत्रमा रहेको बेदकोट धार्मिक क्षेत्रका प्राचीन मूर्तिहरू हराउने र नासिने क्रम बढ्दो रूपमा रहेको पाइएको छ। धार्मिक क्षेत्रको संरक्षण प्रवर्धनको कार्यलाई सन्तोषजनक रूपमा अगाडि नबढाइदिँदा पुरातात्विक महत्त्वका वस्तु हराउने क्रम बढेको हो। हालसम्म धार्मिक क्षेत्रमा 1 किलो बढी तौलको चाँदीको मजुरको मूर्ति, अष्टधातु नागको मूर्ति, ठूला घण्टी, बाघ, हात्तीका कलात्मक मूर्ति हराइसकेको धार्मिक क्षेत्रका जितबहादुर देउबाले बताउनुभयो। भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी नै छ। अहिलेलाई भनियो अर्को विश्राम।
सुर्खेतमा फोटोसहितको मतदाता नामावली संकलन शुरू। करिब 64,000 मतदाता नामावली बनाउन बाँकी रहेको निर्वाचन कार्यालयको भनाई। एमाले र माओवादी बीच मंगसिरभित्र तीनवटै निर्वाचन गर्ने सहमति। संविधान संशोधन विधेयक रोक्न माग गर्दै सर्वोच्चमा दायर रिटमाथि बहस शुरू। टर्कीको इस्तानबुल स्थित एक रात्रि क्लबमा आतंकवादी आक्रमण हुँदा मृत्यु हुनेको संख्या 39 पुग्यो, 69 जना भन्दा बढी घाइते। र चौथो महिला साफ च्याम्पियनसिप फुटबलको सेमी फाइनलमा आज नेपाल र भारत भिड्ने, नेपाललाई बदला लिने मौका। यी हुन् अहिलेसम्मका मुख्य खबरहरू।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। भारतको जम्मू कश्मीर हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको मौसमविदहरूले जनाएका छन्। भारत हुँदै सुदूरपश्चिमबाट नेपाल छिरेको पश्चिमी वायुको प्रभावले हिमाली भेगमा हिमपात भएको छ भने पहाडी क्षेत्रमा वर्षा र तराईमा बाक्लो कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद वरुण पौडेलले पश्चिमी वायुको प्रभाव आजसम्म रहने बताउनुभयो। यो वर्ष पश्चिमी वायु आउन ढिला भएको कारण डिसेम्बर महिनामा वर्षा हुन सकेको थिएन भने हिमालमा हिउँ पनि परेको थिएन।
भेरी खबरमा अब केही विदेशका खबर। टर्कीको इस्तानबुल स्थित रात्रि क्लबमा अन्धाधुन्ध गोली प्रहारबाट 39 जनाको मृत्यु भएको छ भने 69 जना घाइते भएका छन्। ज्यान गुमाएका मध्ये 15 जना विदेशी नागरिक, 3 जना क्लबका कर्मचारी रहेका छन् भने अन्यको पहिचान खुल्न बाँकी रहेको छ। स्थानीय रेना नाइट क्लबमा नयाँ वर्ष मनाइरहेको समूहमाथि एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको बीबीसीले जनाएको छ। बन्दुकधारीले गोली प्रहारपछि सिरियाको एल्लेपो सहरमा जारी हिंसामा रुसको संलग्नताको दला भन्दै ठूलो स्वरमा कराएको जनाइएको छ। टर्कीमा आतंकवादी हमला हुन सक्ने आशंकामा 17,000 सुरक्षाकर्मी परिचालन गरिएकै बेला यो घटना भएको हो। सुरक्षाकर्मीले घाइतेहरूको उद्धार गर्दै गोली प्रहार गर्नेको खोजी जारी राखेको बताएका छन्। यो सँगै सन् 2016 टर्कीमा मात्रै 7 आक्रमण भएका छन्। यसअघि डिसेम्बर 10 इस्तानबुलको फुटबल रङ्गशालामा भएको आक्रमणमा फेरि 44 जनाको मृत्यु भएको थियो।
उत्तर कोरियाका नेता किम जोङ उनले आणविक हतियार बोक्न सक्ने क्षमताको लामो दूरीको मिसाइल परीक्षण अन्तिम चरणमा रहेको बताउनु भएको छ। नयाँ वर्षको सन्देशका क्रममा किमले अन्तर्वाहिनी ब्यालिस्टिक मिसाइल परीक्षणको अन्तिम चरणमा पुगेको दावी गर्नुभयो। बलियो सूत्रले पनि छुन नसक्ने गरी पूर्वमा पनि सैन्य शक्ति तयार रहेको किमले जिकिर गर्नुभयो। गत वर्ष मात्र योङयाङले 2 आणविक परीक्षण गर्नुभएको थियो। यससँगै उत्तरले महत्त्वपूर्ण आणविक क्षमता विकास गरेको भन्दै विश्व समुदायले चिन्ता व्यक्त गरेको छ।
भेरी खबरको अन्त्यमा अब केही खेल खबरहरू। 5 थरको फिदिममा भइरहेको 8 फाल्गु नन्द गोल्ड कपमा झापाले भारत कालिम्पोङको शेर क्लबलाई 7-0 गोल अन्तरले पराजित गरेको छ। जितसँगै झापा क्वार्टर फाइनलमा पुगेको। झापाको शानदार जितमा कर्ण लिम्बूले 4 गर्दा राजन श्रेष्ठले 2 र निशान खड्काले 1 थप्नुभयो। मैदानको अनुभव नभएकाले कालिम्पोङले राम्रो प्रदर्शन गर्न नसकेको कालिम्पोङका प्रशिक्षक चन्द्रमणि छेत्रीले बताउनु भएको छ। आज एलेभेन एरोज दुहबी सुनसरी र हिमालयन शेर्पा क्लब काठमाडौँ बीच खेल हुनेछ।
र भारतको सिलगढीमा जारी 4 महिला साफ च्याम्पियनसिपको सेमी फाइनलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ। यसअघि लगातार 3 फाइनलमा भारतसँग पराजित भएको नेपाल यसपालि भने बदला लिने दावामा छ। प्रतियोगितामा 100% जित निकालिएको एकमात्र टोली नेपाल समूह ए को विजेता र भारत समूह बी को उपविजेता हुँदै सेमी फाइनल पुगेका हुन्। यसैबीच नेपाली टोलीका प्रशिक्षक कुमार थापाले नेपाल निकै बलियो रहेको भन्दै भारतसँग खेल्दा नेपाललाई फाइदा पुग्ने दावी गर्नुभएको छ। थापाले सेमी फाइनलमै भारतसँग खेल्नु भारतका लागि ब्याड लक भएको बताउनुभयो। नेपाली टोली पहिलेभन्दा बलियो भएको भन्दै थापाले सुमोचनको खेलमा सनसनी मचाएको नेपालसँग खेल्न भारतका लागि दुःखद नतिजा हुने ठोकुवा गर्नुभयो। पहिलाका 3 संस्करणमा बिर्साउन पनि भारतलाई जितेरै छाड्ने उहाँको भनाइ छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतमा फोटोसहितको मतदाता नामावली संकलन शुरू। करिब 64,000 मतदाता नामावली बनाउन बाँकी रहेको निर्वाचन कार्यालयको भनाई।
एमाले र माओवादी बीच मङ्सिरभित्र 3 निर्वाचन गर्ने सहमति। संविधान संशोधन विधेयक रोक्न माग गर्दै सर्वोच्चमा दया रिटमाथि बहस शुरू।
टर्कीको इस्तानबुल स्थित एक रात्रि क्लबमा आतंकवादी आक्रमण हुँदा मृत्यु हुनेको संख्या 39 पुग्यो। 69 जना भन्दा बढी घाइते।
र 4 महिला साफ च्याम्पियनसिप फुटबलको सेमी फाइनलमा आज नेपाल र भारत भिड्ने। नेपाललाई बदला लिने मौका। हौस् त अहिलेलाई बिहानको भेरी खबरको समय यहीँ सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित पार्वती र मधुबन बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला।